Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. प्रदेश नम्बर छ को प्रदेश सभाको पहिलो बैठक यही माघ 21 गते बस्ने राष्ट्रिय सभा सदस्य उम्मेद्वारको नामावली प्रकाशन।
एमाले र माओवादी केन्द्रबीच प्रदेश सरकार बाँडफाँडको टुङ्गो लाग्यो। एमाले चार, माओवादीले दुई मुख्यमन्त्री पाउने। छ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादीको भागमा।
रोल्पाको घरती गाउँबाट 50 किलो चरेस सहित 2 पक्राउ। नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका ऐलानी र सार्वजनिक जग्गाको अतिक्रमण हटाउन थाल्यो।
र नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग खेल्ने, दिल्लीले 20 लाख भारूमा किन्यो। हिमाल, पहाड, तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np, शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। प्रदेश नम्बर 6 को प्रदेश सभाको पहिलो बैठक यही 21 गते दिउँसो 1 बस्ने भएको छ। प्रदेश प्रमुख दुर्गाकेशर खनालले बैठकका आह्वान गर्नुभएको हो। प्रदेश सचिव भरत बहादुर ढुङ्गानाले सिँचाइ विकास डिभिजनको सभाहालमा बैठक बस्ने जानकारी दिनुभएको छ। केन्द्रबाट खटाइएका सबै कर्मचारी नआए पनि बैठकलाई प्रभावकारी र व्यवस्थित बनाउन सक्दो पहल भइरहेको उहाँको भनाइ छ। प्रदेश सभाको अन्तिम परिणाम सार्वजनिक भएको 20 दिनभित्र पहिलो बैठक बस्नुपर्ने भएकाले यही 24 गते सबै प्रदेशको पहिलो बैठक बस्नुपर्ने बाध्यता रहेको छ। प्रदेश सभाको पहिलो बैठक बसेको 10 दिनभित्र प्रदेश सरकार गठन हुनेछ।
यही माघ 24 गतेका लागि तय गरिएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेद्वारहरूको नामावली प्रकाशन भएको छ। निर्वाचन आयोगले गत बुधबार राष्ट्रिय सभा सदस्यको उम्मेद्वारी मनोनयन दर्तापछि उजुरी गर्न समय दिएको आयोगले छानबिन सके लगत्तै नामावली प्रकाशन गरेको हो। आज दिउँसो 2 सम्मको नाम फिर्ता समय दिएको आयोगले आज नै अन्तिम नामावली प्रकाशनपछि उम्मेद्वारहरूलाई चुनावी चिन्ह वितरण गर्ने जनाएको छ। आयोगले विभिन्न उजुरी परेका भए पनि एकजनाको मात्रै उम्मेद्वारी खारेज भएको जनाएको छ। वाम गठबन्धनको तर्फबाट प्रदेश नम्बर 4 अपाङ्ग तथा अल्पसङ्ख्यक कोटाबाट उम्मेद्वारी दिएका रामबहादुर थापाको उम्मेद्वारी खारेज भएको आयोगले जनाएको छ। 56 सदस्यका लागि हुन लागेको चुनावमा 83 जनाको उम्मेद्वारी परेको छ भने 18 निर्विरोध भइसकेका छन्। निर्विरोध भएकाहरू निर्वाचित भएको औपचारिक घोषणा भने आयोगले गरिसकेको छैन। प्रदेश नम्बर 6 8 पदका लागि 12 उम्मेद्वारी परेको छ। वाम गठबन्धनका एमाले र माओवादीले सबै 8 तथा नेपाली कङ्ग्रेसले 4 उम्मेद्वारी दिएका छन्।
प्रदेश नम्बर 2 सबै 8 सदस्य निर्विरोध निर्वाचित हुने पक्का भएको छ। संघीय समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसेनले खुला समूहबाट राष्ट्रिय सभा सदस्यमा दिएको उम्मेद्वारी फिर्ता लिएपछि सबै पदमा एक जनाको मात्र उम्मेद्वारी रहेको छ। हुसेनले उम्मेद्वारी फिर्ता लिएपछि कंग्रेसका जितेन्द्र देव, राजपाका रमेश प्रसाद यादव तथा एमालेका सुमन राज प्याकुटेल निर्विरोध निर्वाचित हुने पक्का भएको छ। महिला समूहबाट माओवादीका शशिकला दाहाल, कंग्रेसका मुक्ता कुमारी यादव तथा फोरमका प्रतिमा कुमारी तथा अल्पसंख्यकबाट राजपाका विशेषचन्द्रलाल तथा दलित कोटाबाट भने फोरमका रामप्रीत पासवानको मात्र उम्मेद्वारी परेको छ।
कुष्ठरोग मुक्त समाज निर्माण, बाल बालिकाहरूमा शून्य अपाङ्गता हाम्रो अभियान भन्ने नारासहित हिजो सुर्खेतसहित देशैभरि 65 विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा विभिन्न चेतनामूलक ब्यानर वितरण गरिएको छ भने बिरामीहरूलाई फलफूल वितरण लगायतका कार्यक्रम गरिएको छ। चालु आर्थिक वर्षको 6 मध्यपश्चिममा 138 नयाँ बिरामी फेला परेको मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ। सुदूरपश्चिमका सबैभन्दा धेरै बाँके र बर्दियामा नयाँ बिरामी फेला परेको मध्यपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालयका छेक कुष्ठ अधिकृत खगेन्द्र प्रसाद गैरीले बताउनुभयो। चालु आर्थिक वर्षको छ महिनामा सबैभन्दा बढी बाँकेमा 56, बर्दियामा 27, सल्यानमा 14 र सुर्खेतमा 13 नयाँ बिरामी फेला परेको उहाँले बताउनु भएको छ। यसैबीच हाम्रा साथी दिपा कोइरालाले मध्यपश्चिमाञ्चल स्वास्थ्य क्षेत्रीय निर्देशनालयका क्षेत्रीय छेकुष्ठ अधिकृत गैरीलाई सुर्खेत सहित मध्यपश्चिम क्षेत्रको कुष्ठरोगको अवस्था कस्तो छ भनी सोध्नु भएको छ।
मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्याङ्कलाई आँकडालाई हेर्दाखेरि हालसम्म कुष्ठरोगको चाहिँ निवारणको स्थितिमा छ। जुन नेपाल सरकारको लक्ष्य छ कुष्ठरोगलाई निवारण गर्ने, जुन चाहिँ हाम्रो पुरा भइसकेको छ नेपाल अधिराज्यको तथ्याङ्कलाई हेर्दाखेरि, र पनि तराईका केही जिल्लाहरू छन् जस्तो हाम्रो क्षेत्रको बाँके बर्दिया, जहाँ चाहिँ हाम्रो एकभन्दा माथि कुष्ठरोगको बिरामीहरूको सङ्ख्या छ। यो निवारण भनेको प्रति 10,000 बिरामीमा एकभन्दा कम भयो भने त्यसलाई हामी निवारण भन्न सक्छौँ, जसले गर्दाखेरि हामीले यो 15 जिल्लाको बिरामीहरूको तथ्याङ्कलाई हेर्दाखेरि बाँके र बर्दियामा अझै पनि समस्याको रूपमा कुष्ठरोगलाई देख्न सकिन्छ।
यो रोगका बिरामीहरू कुन जिल्लामा चाहिँ बढी हुनुहुन्छ?
अहिलेसम्मको तथ्याङ्कलाई हेर्दाखेरि हामीसँग 470 15 जिल्लाको गरेर 470 बिरामीहरू छन्। यसमध्ये नयाँ बिरामीहरू चाहिँ 138 जुन चाहिँ साउनदेखि हालसम्म 138 बिरामीहरू आएका छन्। र सबभन्दा बढी बिरामी चाहिँ बाँके र बर्दियामा छ। 195 बिरामी चाहिँ बाँकेमा छ भने 107 बिरामी बर्दियामा छ।
यसको औषधि चाहिँ कसरी सेवन गर्नुपर्छ, कसरी विचार?
कुष्ठरोगको औषधि चाहिँ हामीले दुई प्रकारमा विभाजन गरेका छौँ। एउटा 6 नियमित रूपमा 6 औषधि खानुपर्ने हुन्छ, जसलाई हामी पिबी बिरामी भन्छौँ, कम सर्ने सरो कुष्ठरोगी बिरामी, जसले चाहिँ 6 औषधि खाए पुग्छ। र एउटा चाहिँ 12 मल्टिब्यासिलरी सर्ने खालको कुष्ठरोगी बिरामी भन्छौँ हामी, उहाँहरूले चाहिँ 12 नियमित रूपमा औषधि खानुभयो भने कुष्ठरोग निको हुन्छ।
यो सबै निशुल्क पाइन्छ?
हजुर, कुष्ठरोगको औषधि सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा निशुल्क पाइन्छ।
अझै पनि तराईका जिल्लाहरूमा यो निर्मूल हुन नसक्नुको कारण चाहिँ के?
तराईका जिल्लाहरूमा एक त जनसङ्ख्या पनि एकदमै बढी छ, र जहाँ बिरामीहरू छन् त्यहाँ यो अझै यो हामीले के बुझ्नुपर्छ भने बिरामीहरू यदि छन् भने अझै पनि अरूलाई सर्ने चान्स बढी हुन्छ। जहाँ धेरै बिरामी छन् त्यहाँ चाहिँ अरूलाई सर्ने चान्स बढी भएको हुनाले त्यहाँ बाँके र बर्दियामा धेरै बिरामीहरू छन्। मैले भनिसकेँ 195 बाँके जिल्लामा छन् भने बर्दिया जिल्लामा 107 छन्, जसले गर्दाखेरि बिरामीहरूबाट सोर्स अफ इन्फेक्सन भन्छौँ हामी, बिरामीले चाहिँ श्वास पर्दाखेरि बाहिर कीटाणु बाहिर निस्किन्छ र अरू स्वस्थ व्यक्तिहरूलाई पनि कुष्ठरोग सर्ने चान्स हुन्छ।
खतराको स्थितिमा छ?
हजुर, खतरा भन्नाले हाम्रो खतरा भन्दा पनि खतरा नबुझौँ र यो निवारण भन्दा बाहिर छ। बाँके र बर्दियामा अझै पनि नेपालको पुरै तथ्याङ्कलाई हेर्दाखेरि हामी निवारणको स्थितिमा हामी छौँ। निवारण भन्नाले प्रति 10,000 जनसङ्ख्यामा एकभन्दा कुष्ठरोगको संख्या कम भयो भने त्यसलाई हामी निवारण भन्छौँ। र यो मध्यपश्चिमको तथ्याङ्कलाई हेर्दाखेरि कुष्ठरोगको बिरामी अझै पनि बाँके र बर्दियामा धेरै भएको हुनाले निवारण भन्दा बाहिर छ, त्यहाँ निवारणको स्थितिमा छैन, र जसले गर्दाखेरि हामीहरूले अझै पनि धेरै काम गर्न बाँकी छ बाँके र बर्दिया जस्तो जिल्लाहरूमा। र
त्यसको लागि के चाहिँ पहल भइरहेछ नि? अब त ट्याङ्कमै धेरै देखिन्छ, बाँके र बर्दियाका लागि नै बढी फोकस गरेर कार्यक्रमहरू गर्नुपर्ने होला।
हजुर, बाँके र बर्दियामा हामीले चाहिँ यो के अरे अझै पनि यो विश्व कुष्ठरोग दिवस जस्तो आज हामीले मनायौँ, अनि विश्व कुष्ठरोग दिवसहरू मनाउने जसले गर्दाखेरि जनचेतना सर्वसाधारणलाई पनि कुष्ठरोगको लक्षणहरू थाहा होस् र समयमा उपचार गर्न बिरामीहरू आउन्, समयमा बिरामी उपचार गर्न आयो भने अरूलाई सर्ने चान्स कम हुन्छ, बिरामीले नियमित रूपमा औषधि खानुभयो भने अरूलाई सन्चो हुन्छ र नयाँ बिरामीमा यो रोग आउन पाउँदैन। र अर्को कुरा चाहिँ कुष्ठरोगको जटिल तथा अशक्त अवस्थाका बिरामीहरूलाई चाहिँ यो प्रेषण केन्द्र भन्ने हुन्छ, त्यहाँ चाहिँ केही जटिलता भएर आए बापत प्रति बिरामी हामीले 1,000 दिने व्यवस्था पनि गरेको हुन्छ। अर्को कुरो गएर कुष्ठरोगको कारणले असमर्थ भएका प्रभावितहरूलाई सहजीकरणको लागि सहयोगी सामग्री खरिद भन्ने यो जुत्ताहरू दिने, चस्माहरू दिने त्यस्तो कार्यक्रमहरू पनि हामीहरूले गरेका छौँ
प्रोत्साहनको लागि।
हजुर, प्रोत्साहनको लागि। र कुष्ठरोगको कारणले जटिलता हुन्छ, जटिलता भनेको हातहरू उहाँहरूको अपाङ्ग छ भनेदेखि उहाँहरूलाई सहयोगी सामग्री जस्तो लाटो छ हात खुट्टा भने जुत्ताहरू दिने त्यस्तो गरेका छौँ। र अर्को कुरा चाहिँ कुष्ठरोगको कारणले हुने अपाङ्गता बचाउको लागि विशेष कार्यक्रमहरू भन्ने पनि छ। र अर्को कुष्ठरोग पत्ता लगाउन चर्मरोग शिविर जुन चाहिँ हामीले जाजरकोटमा निकट भविष्यमै गर्ने हो कि भनेर क्षेत्रको तर्फबाट छाला रोग शिविर भन्छौँ हामी, त्यो पनि गर्न गइरहेका छौँ। हजुर,
भनेपछि थप कार्यक्रमहरू पनि छ, त्यसले निर्मूल होला भन्ने आशा हामीले गर्नुपर्छ।
हजुर हजुर,
उहाँ हुनुहुन्थ्यो मध्यपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालयका छेक कुष्ठ अधिकृत खगेन्द्र प्रसाद गैरी भेरी खबरसँग कुराकानी गर्दै। हामीसँग छिमेक सरेफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले प्रदेश नम्बर छको प्रदेशसभाको पहिलो बैठक यही माघ 21 गते बस्ने राष्ट्रियसभा सदस्य उम्मेद्वारहरूको नामावली प्रकाशन, कुष्ठरोगका नयाँ बिरामी र थपिने क्रम रोकिएन, बाँके र बर्दियामा बढी बिरामी भेटिए लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। एमाले र माओवादी कार्यदलले 6 प्रदेशको मुख्यमन्त्री सभामुख र उपसभामुखको भागभण्डा टुङ्गो लगाएको जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच झन्डै 4 भएको छलफलले कार्यदलको टुङ्गो लगाएको हो। कार्यदलले 4 मुख्यमन्त्री र 4 सभामुख एमाले लिने सहमति भएको छ। माओवादीले 2 मुख्यमन्त्री र 2 सभामुख पाएको छ भने उपसभामुखमा माओवादीले 4 र एमाले 2 प्रदेशमा पाउने सहमति भएको छ। प्रदेश नम्बर 1, 3, 4 र 5 मुख्यमन्त्री एमाले लिने सहमति भएको छ भने प्रदेश नम्बर 6 र 7 मुख्यमन्त्री माओवादीले पाएको छ। प्रदेश नम्बर 6 मुख्यमन्त्री माओवादीलाई नदिन एमाले नेताहरूले नेतृत्वलाई चर्को दबाव दिएका थिए। यस्तै प्रदेश नम्बर 1, 3, 6 र 7 सभामुख एमाले पाएको छ भने 4 र 5 सभामुख माओवादी केन्द्रले लिने सहमति भएको छ। एमाले सभामुख लिएको प्रदेशमा माओवादीले उपसभामुख लिनेछ भने माओवादीबाट सभामुख भएका प्रदेशमा एमालेबाट उपसभामुख हुने माओवादी केन्द्रले जनाएको छ।
प्रहरीले रोल्पाको घर्ती गाउँबाट 50 चरेससहित 2 पक्राउ गरेको छ। प्रदेश नम्बर 5 विशेष ब्युरोको टोलीले 50 चरेससहित थवाङ 3 बस्ने वर्ष 22 प्रश्न बुढामगर र शेरबहादुर बुढामगरलाई पक्राउ गरेको हो। प्रदेश नम्बर 5 प्रहरी प्रमुख मधु बुढा सैनीले चरेसको मोल मलाई भइरहेको बेला नियन्त्रणमा लिएको बताउनु भएको छ। प्रति किलो 40,000 रुपियाँमा चरेसको मल मलाई भइरहेको बेला प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको उहाँको भनाइ छ। उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा बुझाइएको ब्युरोले जनाएको छ। प्रदेश नम्बरको 5 प्रहरी प्रमुख बुढा सैनीले लागु औषध नियन्त्रणका लागि सिडा नामक अभियान सञ्चालन गरेको भन्दै अभियान अन्तर्गत 12 जिल्लामा हरेक दिन जनचेतनामूलक र प्रचारात्मक कार्यक्रम भइरहेको पनि बताउनु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका एलाइनी जग्गा पहिचान गरी संरक्षण गर्ने निर्णय गरेको छ। नगरभित्र कसैले एलाइनी जग्गा कब्जा गरेर बसेको भए तत्काल खाली गर्न उपमहानगरपालिकाले आग्रह गरेको हो। नेपालगञ्ज उपमहानगरपालिकाको संयोजनमा हालै बसेको सर्वदलीय बैठकले नगर क्षेत्रमा रहेका एलाइनी जग्गा पहिचान गरी संरक्षण गर्ने निर्णय गरेको हो। बैठकले नेपालगञ्ज 20 मणिकापुर स्थित आदर्श माविको जग्गामा बस्दै आएकाहरूको सत्य तथ्यसहित वास्तविकता पत्ता लगाउने निर्णय समेत गरेको छ। विद्यालयको वास्तविक जग्गा कति थियो र हाल कति व्यक्तिले जग्गा कब्जा गरिरहेका बसेका छन् भन्ने तथ्याङ्क आगामी बैठकमा प्रस्तुत गरिने उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रदेशी चौलागाईले बताउनुभयो। बैठकले वडा नम्बर 23 हिरुमोनिया स्थित एलानी प्रतिसरकारी जग्गा अतिक्रमण गरी बसेका सबैलाई हटाउने निर्णय गरेको उहाँको भनाइ छ।
घरबाट खेल्न निस्केका कैलाली लम्केका 2 बालक 4 घर नफर्केपछि अभिभावक चिन्तित भएका छन्। लम्की चुहा नगरपालिका वडा नम्बर 1 पूर्व लम्कीमा बस्ने स्थानीय धनमल टमाटाका 10 छोरा वीरेन्द्र टमाटा र अन्दाजी 14 शङ्कर दर्जी 4 बेपत्ता रहेका छन्। घरबाट निस्केको 4 बितिसक्दा समेत 2 बालक घर नफर्केपछि बेपत्ता बालकका परिवारले हराएका आफ्ना छोराको खोजी गरिदिन सबैसँग आग्रह गरेका छन्।
सदरमुकाम सारेको विरोधमा पूर्वी रुकुमको रुकुमकोटमा तेस्रो दिन पनि विरोध प्रदर्शन भएको छ। रुकुमका विभिन्न बस्तीबाट आएका सर्वसाधारणहरूले विरोधमा सहभागी भएका हुन्। शुक्रबारदेखि रुकुमकोटमा अनिश्चितकालीन जिल्ला बन्द गरिएको छ भने सबै शिक्षण संस्था सङ्घ संस्था बजार र यातायात समेत अवरुद्ध भएका छन्। सरकारले पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट गोलखाडा सार्ने निर्णय गरेपछि स्थानीय बासिन्दा आन्दोलित हुँदै आएका छन्।
करदाता सेवा कार्यालय जुम्लाले 6 3,91,00,000 राजस्व संकलन गरेको जनाएको छ। कार्यालयले आर्थिक वर्ष 2073-74 6 अवधिमा 3,91,19,000 राजस्व संकलन गरेको कार्यालयका कर अधिकृत खडानन्द खत्रीले बताउनु भयो। आयकरबाट 2,53,74,000, बहाल करबाट 17,31,000, ब्याज करबाट 1,24,000, मूल्य अभिवृद्धि करबाट 95,11,000, अन्तशुल्कबाट 23,06,000 र शिक्षा सेवा शुल्कबाट 71,000 रुपियाँ कर उठेको खत्रीले जानकारी दिनुभयो। जुम्लामा लक्ष्यभन्दा 2% बढी कर उठाइएको पनि उहाँको भनाइ छ। गएको वर्ष जुम्लामा 6,54,00,000 रुपियाँ कर उठेको कार्यालयको तथ्याङ्क रहेको छ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भनियो अर्को विश्राम ने।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक श्रेफ्रेसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। कालीकोटको पताला गाउँपालिकाले युवाहरूलाई विदेशिनबाट रोक्न युवा मैत्री नीति तथा कार्यक्रम ल्याएर युवाहरूलाई रोजगार दिन सुरु गरेको जनाएको छ। गाउँपालिकाले निर्माणका लागि युवा कार्यदल तयार गरेको छ। गाउँमा कार्यदलले उपभोक्ता समितिसँग मिलेर स्थानीय सडक निर्माणका कार्यहरू गर्ने गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले बताउनुभयो। दक्ष जनशक्ति बाहिरी र विकासका कार्यमा बाधा आइपर्ने समस्याको अन्त्यका लागि पनि स्थानीय सडक निर्माणमा कार्यदल गठन गरिएको अध्यक्ष बमको भनाइ छ। गाउँपालिकाले पहिलो चरणमा 100 युवाहरूलाई 1.5 लाखको बिमासहित छुट्टै पोसाक दिएर पहिचानसहित काममा लगाउने तयारी गरेको छ। उनीहरूले दैनिक 8 घण्टा काम गरे बापत 800 दरले महिनामा 24,000 पाउने गाउँपालिकाका कार्यकारी अधिकृत लेख बहादुर छेत्रीले बताउनुभयो।
हुम्लाको रोडीकोटको कार्कीबाडाका आगलागी पीडितलाई राहत सामग्री वितरण गरिएको छ। पीडितहरूका लागि 14 टेन्ट, 20 तिरपाल, 80 कम्बल र 12 चामलसहित ग्राहसी सामान र भाँडाकुँडाहरू वितरण गरिएको हो। हेलिकप्टर मार्फत राहत सामग्री सहित जुम्लाका हुम्लाका तीनैजना सांसद छक्कबहादुर लामा, जीवनबहादुर साई, दल रावत र गृह मन्त्रालयका सहसचिव शङ्करहरि आचार्यको टोली घटनास्थल कार्कीबाडा पुगी पीडितलाई राहत वितरण गरेको हो।
फेरी खबरको अन्त्यमा अब केही खेल खबर। नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने पक्का भएको छ। आइपिएलको बोलकबोलको दोस्रो दिन सन्दीप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले 20 लाख भारतीय रूपियाँमा किनेको हो। सन्दीप आइपिएल खेल्न पाउने पहिलो नेपाली खेलाडी बन्नु भएको छ। सन्दीपको शुरूआती मूल्य 20 लाख भारत किएकोमा दिल्लीले 20 लाख भारूमै किनेको हो। दिल्लीले 17 वर्षको लेग स्पिनरलाई स्वागत गर्न पाउनु आफ्नो लागि निकै खुसीको कुरा भएको जनाएको छ।
यस्तै आहारा गोल्ड कपको हिजो भएको खेलमा धरान फुटबल क्लब सेमी फाइनलमा प्रवेश गरेको छ। पोखरा रङ्गशालामा भएको 10 क्वालिफायरमा धरानले त्रिभुवन आर्मी क्लबलाई ट्राई ब्रेकरमा 5-4 गोल अन्तरले पराजित गरेको हो। निर्धारित र थपिएको समयमा दुवैतर्फबाट 1-1 गोल भएपछि ट्राई ब्रेकरमा धकिलिएको खेलमा ट्राई ब्रेकरमा आर्मीका खेलाडी जर्ज प्रिन्स कार्कीले प्रहार गरेको पेनाल्टी क्रसबाट लागेर बाहिर गएपछि धरानको जित सुनिश्चित भएको हो। ट्राइब्रेकरमा धरानका विष्णु सुनार, सूरज बिक, रोमन लिम्बु, बुद्धिमान राई र निशान लिम्बुले गोल गर्नुभएको थियो भने आर्मीका नवयुग श्रेष्ठ, दीप लामा, दीप गुरुङ र विवेक बस्नेतले गोल गर्नुभएको थियो। निर्धारित 90 मिनटको पहिलो हाफमा 18 मिनटमा आर्मीका भरत खवासले गोल गर्नुभएको थियो भने 63 मिनटमा धरानका निशान लिम्बुले गोल गर्दै बराबरीमा पुर्याउनु भएको थियो। आज तेस्रो क्वालिफायरमा 3-स्टार क्लब र एपिएफ क्लब बीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लबले जनाएको छ।
र नेपालका युवा स्ट्राइकर विमल घरती मगर भारतीय क्लब मोहन बगानसँग आबद्ध हुनुभएको छ। 3-स्टारसँग आबद्ध रहनुभएका विमलले यस सिजनको अन्त्यसम्म भने मोहन बगानसँग सम्झौता भएको बताउनु भएको छ। भारत प्रस्थान जाने विमल आजदेखि प्रशिक्षणमा सहभागी हुने बताइएको छ। यसअघि विमलले युरोपका केही क्लबहरूसँग ट्रायल पनि दिनुभएको थियो। विमलले 14 वर्षको उमेरमै नेपालको लागि राष्ट्रिय टोलीबाट खेल्नु भएको हो।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश नम्बर 6 प्रदेश सभाको पहिलो बैठक यही माघ 21 गते बस्ने। राष्ट्रिय सभा सदस्य उम्मेद्वारको नामावली प्रकाशन।
एमाले र माओवादी केन्द्रबीच प्रदेश सरकारको बाँडफाँडको टुङ्गो लाग्यो। एमाले 4 र माओवादीले 2 मुख्यमन्त्री पाउने। 6 नम्बर प्रदेशको मुख्यमन्त्री माओवादीको भागमा।
रोल्पाको घरती गाउँबाट 50 किलो चरेसहित 2 पक्राउ। नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका ऐलानी र सार्वजनिक जग्गाको अतिक्रमण हटाउन थाल्यो।
र नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग खेल्ने, दिल्लीले 20 लाख भारूमा किन्यो। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विषय बिदा हुन्छौँ। नमस्ते।